أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الصلاة والسلام على رسول الله وآله آل الله ولعنة الله على أعدائه أعداء الله من الآن إلى يوم لقاء الله أما بعد قال الرضا عليه الصلاة والسلام الإمام أنيس الرفيق والوالد الشقيق وأخ الشقيق وأم البر بالوالد الصغير ایک دفعہ سلوات پڑھیں محمد اللہ ہمارے کنونشن کا موضوع ولایت تھا اور یہ موضوع جو ابھی میرے پاس ہے یہ امامت کا موضوع ہے امامت کیا ہے اور ولایت کیا ہے یہ ہم جو اہل بیت کے ماننے والے ہیں ان کے لیے نہایت ہی اہم موضوع ہے جتنی گفتگو ہم کسی اور موضوع پہ کرتے ہیں ٹھیک ہے لیکن کیونکہ ہم سے وابستہ اہل بیت کی ولایت و امامت ہے اس لیے ہمیں اپنی ذمہ داریاں تب اچھی طرح سے سمجھ میں آئیں گی جب ہم یہ سمجھیں کہ ولایت کیا ہے اور امامت کیا ہے اہل بیت سے ہمارا واسطہ ولایت کا ہے اور اہل بیت کا ہم سے واسطہ امامت کا ہے ولایت کے حوالے سے آپ کی خدمت میں کچھ گزارشات عرض کی تھیں بہت سے مومنین وہ ہوں گے کہ وہ اس درس میں شامل نہیں تھے میں دو جملوں میں اس کو دہرا دیتا ہوں ولایت کیا ہے ولایت سرپرستی ہے زندگی کی سرپرستی ایک انسان کی بھی سرپرستی اور ایک پورے معاشرے کی بھی سرپرستی جیسے باپ اپنے چھوٹے بچے کا سرپرست ہوتا ہے جیسے استاد اپنے شاگرد کی سرپرستی کرتا ہے جیسے ایک مالی اپنے باغ کی سرپرستی کرتا ہے ایک کسان اپنے کھیت اور فصل کی سرپرستی کرتا ہے باپ اپنے اولاد کے لیے غذا کا سامان مہیا کرتا ہے اس کو گرمی سردی سے بچاتا ہے اس کو بیماریوں سے بچاتا ہے اس کے لیے تعلیم کا انتظام کرتا ہے اس کے لیے تربیت کا انتظام کرتا ہے یہ سرپرستی کر کے اس کو بڑا کرنا یہ ولایت ہے باپ ایک درجے کا ولی ہے استاد بھی ایک درجے کا ولی ہے اور یہ جو مالی ہے یہ بھی ایک درجے کا سرپرست اور ولی ہے اپنے کھیت کا ولایت دونوں سطحوں پہ ہے فرد کی سطح پہ بھی ہے اور معاشرے کی سطح پہ بھی ہے فرد اور انسان اللہ کی اور رسول اور امام کی ولایت میں ہونا چاہیے تاکہ انسان کے اندر جو انسانی صفات ایک بیج کے طور پر خداوند عالم نے رکھی ہیں ان بیج کو تربیت کر کے وہ کمال تک لے جائے میں نے آپ کی خدمت میں مثال دی تھی پچھلی اسی درس میں کہ مثلا انسان کے اندر ایک شکر کی صفت ہے لیکن وہ بیج کے طور پہ ہے اب ایک استاد چاہیے سرپرست چاہیے جو اس شکر کے بیج کو سرپرستی کر کے بڑھا کے انسان کو شاکر انسان بنا دے صبر ایک بیج کے طور پر انسان کے اندر موجود ہے اب ایک سرپرست ایک ولی چاہیے جو انسان کو انسان کے اندر اس بیج کی سرپرستی کر کے انسان کو عملاً صابر بنا دے وفا ایک انسانی صفت ہے جو خدا نے انسان کے اندر ایک بیج کے طور پہ رکھی ہے ایک وفا کامل رکھنے والا ولی چاہیے جو انسان کے اندر اس وفا کی سرپرستی کر کے تعلیم و تربیت کر کے انسان کو ایک با وفا انسان بنا دے یہ فرد کے حوالے سے سرپرستی ہے اور اس طرح سے آپ تصور کریں کہ تمام کمالات انسانی جو انسان کے اندر موجود ہیں یہ سب بیج کی حیثیت رکھتے ہیں ان کو ایک ولی چاہیے कि जो इनकी सरपरस्ती करके और कमाल तक इनको ले जाए, इसको अमली तौर पे इंसान के अंदर पैदा करे। मुआशरे को भी वली चाहिए। मुआशरा कमाल तक कौन पहुंचता है, कौन सा पहुंचता है, जिसके अंदर इत्तेहाद हो। इत्तेहाद कैसे आता है, जब भाईचारा हो। भाईचारा कहाँ से आता है, जब आपस में मोहब्बतें हो। इसका मतलब यह है कि ऐसा वली चाहिए, ऐसा मुआशरे का सरपरस्त चाहिए कि जो मुआशरे के अंदर मुख्तलिफ अफराद के रवाबित मोहब्बता मोहब्बत वाले ऐसे बनाए, उन्स वाले ऐसे बनाए कि मुआशरे में मोहब्बत पले, मोहब्बत के नतीजे में भाईचारा आए, भाईचारे के नतीजे में इत्तेहाद आ जाए। इसी तरह से इल्म है, जिस मुआशरे में इल्म होगा वो कमाल तक पहुंचेगा, जिस मुआशरे में शऊर होगा वो कमाल तक पहुंचेगा। तो ज़रूरी है कि मुआशरे के तालीम तरबियत का निज़ाम वो वली और सरपरस्त मुआशरे का ऐसा बनाए कि एक छोटा सा बच्चा शऊर और अक्ल और सोच और समझ की तरबियत हासिल करके, इल्म की तरबियत हासिल करके इल्म और शऊर के आला मराहिल तक पहुँचे। तमाम वो खसूसियात जो एक तरक्की याफ्ता मुआशरे को चाहिए, वो मुआशरे में खुद ब खुद पैदा नहीं होती। उनके पैदा करने के लिए मुआशरे को एक सरपरस्त चाहिए, और वो सरपरस्त जो इंसानी सलाहियतों को, चाहे फर्द के अंदर हो, तमाम सलाहियतों को कमाल तक पहुंचाने वाला और मुआशरे के अंदर तमाम अच्छाइयों को कमाल तक पहुंचाने वाला, इसको हम वली कहते हैं। और ये इन्नमा वलियुकुम अल्लाह व रसूलुहू और इस तरह की आयात जो है अल्लाह वलियुल्लज़ीन आमनू, ये तमाम वो हैं कि जो इंसान और मुआशरे की सरपरस्ती करके किसी मकाम तक पहुँचाते। ये तो विलायत का एक जो है मफहूम है कि जो आपकी खिदमत में अर्ज किया। अब वे विलायत एक नहीं है, विलायत दो है, एक विलायत हक है, एक विलायत बातिल है। अल्लाह वलियुल्लज़ीन आमनू, अल्लाह वलिय्युल मोमिनीन का। लेकिन अगर इंसान जो है वो खुदा की विलायत में न जाए तो क्या आज़ाद हो जाएगा? नहीं। वल्लज़ीन कफरू, जो इस विलायत खुदा और हक का इनकार करते हैं, औलिया व ताग़ूत, उसके भी वली बन जाते हैं और शैतान वली बन जाते हैं। शैतान जब वली बनता है किसी इंसान का, तो उसके अंदर जो शुक्र की एक बीज है उसको जला देता है और शाकिर इंसान के बजाय काफिर इंसान पैदा करता है। इसी तरह से अगर शैतान वली बन जाए किसी इंसान का, तो इंसान के अंदर जो वफा का बीज है उसको जला देता है, बेवफा इंसान पैदा करता है। या दूसरे अल्फाज में अब मजमूई तौर पे यूं कहें कि अगर वली खुदा की तरफ से और खुदा हो तो इंसान को अपने जैसा बनाता है, मासूम वली हो तो इंसान को अपने जैसा बनाता है, शैतान वली हो तो वो इंसान को अपने जैसा बनाता है। ये दोनों सरपरस्त है। अब इंसान फैसला कर सकता है कि मैंने इस्मत के मराहिल तक पहुंचना है या शैतनत के रास्ते पे चलना है, जैसा बनना है फिर वैसा वली चुने और उसकी सरपरस्ती में चला जाए तो वैसा बनता चला जाएगा। अब इस बीच में इमामत का तस्वुर क्या है? इमामत का तस्वुर जो है वो इस तरह से बनता है कि मुआशरे में एक और इंसान के लिए एक मिसाल चाहिए, एक आगे चलने वाला चाहिए। मसलन हम जो है सफर में भी चलते हैं तो फितरी तौर पर भी और शरीय तौर पर भी ये हम तसव्वुर करते हैं कि एक ऐसे रास्ते पे जा रहे हैं, पता नहीं, तो चाहते हैं कि कोई ऐसा हो कि जो उस रास्ते पे पहले जा चुका हो, ताकि हमें इस तरह से ले जाए कि हमें कोई मुश्किल दरपेश ना आए। ख़ास तौर पे मैं आपको मिसाल देता हूँ, जो हम उमूमन ज़ियारत के लिए जाते हैं। अब जो पहली दफ़ा ज़ियारत के लिए जा रहा है उसको पता नहीं है कैसे जाएंगे, कहाँ से जाएंगे, पासपोर्ट कैसे लेंगे, कहाँ पे दिखाएंगे, क्या बहुत से मराहिल हैं। जब बहुत से मराहिल हैं तो दिल ये चाहता है कि काश ऐसा कोई साथी हमें मिल जाए जो कि ये ज़ियारात के इन मरहलों से गुजरा हुआ हो और हमारी मदद करे और हमारे आगे आगे चले, हम उसके पीछे पीछे चले, ताकि हम उन मरहलों से बगैर किसी मुश्किल के, तकलीफ के और रुकावट के गुजर जाएं। یہ ایک فطری جذبہ ہے جو انسان کے اندر موجود ہے، یہ ایک فطری چاہت ہے جو انسان کے اندر موجود ہے کہ جو راستہ انسان کا دیکھا ہوا نہیں ہوتا سویر سویر ویرو سویر سویر مہربانی کو ویرو مزو پسند ہے علم پسند نہ ہے جی انسان کے مزو پسند ہو جائے علم پسند نہ ہو جائے وہ کچھ بھی نہ تھی سکے مہربانی کر علم پسند تھو مزے پسند نہ تھو ذائقہ پسند نہ تھو علم کی طرف جو ہے توجہ کرو مزے کی طرف توجہ نہ تھو 50-50 جو ہے ان جا اداکارانہ بن جو اہل بیت جا مرید بن جو ایک سو صلوات پڑھو محمد والے محمد امامت پہ سمجھائیں نے چھ مثال دنوں گمتی ہو چلو تابے پاس رکھو ماں والے خدمت میں فطری دلیل پہ پیش کرو جیسے توجہ نہ کرو بے پاسی توجہ کرو تو ماں تاکہ چھا سمجھائے سکندے سے ماں والے فطری دلیل پڑھنو امامت کے حوالے سے تو انسان فطرتن امام کے چاہے تو ان کی فطری ضرورت ہے امام انسان اگر کہ اڑے رستے تے ولے تھو جے رستے تے ہو نویو نو رستو ائی ان میں مشکلات بھی گھنی تھس تے انسان چاہے دو کوئی بیو ہو جے جو کو رستے تے آیا نو ویل ہو جے ائی مجھے اگے اگے ہلے تاکہ ماں نے کویا کویا ہلا ہن امامت جو کو کردار اچے تھو وہ ان مقام تے اچے تھو تو ہاں جن انسان ان کمال دے رستے تے ان ولایت دے ان میدان میں ولایت دے ان ہوا آب ہوا فضا میں کمال کی طرف وجے تو پی انسان وجے تو پی مثلا وفا کے رستے تے کمال کی طرف پیو تو قدم کھڑے انسان شکر کے رستے تے پیو تو ہلے انسان صبر کے رستے تے پیو تو ہلے چھا یہ رستو ڈٹھل تھس چھا یہ کمال جو رستو آئل ویل اگر ڈٹھل نہ تھس آئل ویل نہ تھس نو رستو تھس ऐं ख़बर अथसि त हिन रस्ते ते सभिनी खां वधीक शैतान वेठा आहिनि शैतान के गंदे रस्ते ते न वेहंदो आहे के बुराई जे रस्ते ते न वेहंदो आहे جا رہا ہے کہ جس راستے کو اس نے پہلے کبھی نہیں دیکھا اس کے منازل سے واقف نہیں ہے اس کے رکاوٹوں سے واقف نہیں ہے اس کے خطرات سے واقف نہیں ہے اور بہت ہی پر خطر راستہ ہے کہ سب سے زیادہ شیطان اسی راستے پہ گھات میں بیٹھے ہوتے ہیں تو ایک فطرتاً انسان کے پاس یہ ضرورت انسان کے اندر پیدا ہوتی ہے کہ کاش کوئی میرے ساتھ ہو اور ایسا میرے آگے آگے چلے جو ان سب خطرات سے واقف ہو اور مجھے ان خطرات سے نکال کے میری منزل تک لے جائے تو کمال کے راہ میں کمال انسانی کی راہ میں امام جو ہے وہ رہبر ہے آگے چلنے والا ہے اور ہم ان کے پیچھے چلنے والے ہیں اسی طرح سے معاشرے میں ہے کہ اگر جو ہے معاشرہ چاہتا ہے کمال کی طرف جائے تو اس کے لیے ایک مثال چاہیے ہم دیکھتے ہیں ابھی آپ کے سامنے بہت سی حکومتیں ایک کے بعد دوسری کے بعد تیسری اتنی جلدی سے گزر رہی ہیں کہ آپ خود دیکھتے ہیں کہ جیسے حکمران آتے ہیں معاشرہ ویسا بن جاتا ہے میڈیا ویسا بن جاتا ہے اخباریں ویسی بن جاتی ہیں سارا جو ہے وہ آپ شہروں کا جو ہے ثقافت ویسی بن جاتی ہے بورڈ ایسے بن جاتے ہیں راستے ویسے بن جاتے ہیں نعرے ویسے بن جاتے ہیں ہر چیز ویسی بن جاتی ہے جیسی حکومت آ جاتی ہے یعنی جیسے حکومت جیسے قیادت آتی ہے وہ زبردستی یا اپنے قوت و توانائی سے سارے معاشرے کے رنگ کو اپنے رنگ میں بدل دیتی ہے. اب جب ہم یہ چاہتے ہیں کہ ہمارا معاشرہ کمال تک پہنچے، کمال انسانی تک پہنچے، اس میں اتحاد ہو، اس میں علم ہو، اس میں وفا ہو، اس میں شکر ہو، اس میں صبر ہو، اس میں ہمدردی ہو، جب ہم چاہتے ہیں کہ معاشرہ کمال تک پہنچے، تو کیا ہم اس معاشرے کو کسی ناشکرے کو بٹھا کر اس معاشرے کے اندر شکر کا جذبہ پیدار کر سکتے ہیں؟ کیا ہم کسی نفرت انسان سے نفرت کرنے والے اور حقیر سمجھنے والے اور صرف دولت کو ایک کمال سمجھنے والے انسان کو قائد بنا کر کیا ہم معاشرے میں محبت رائج کر سکتے ہیں؟ کیا ہم اس فرد کو کہ جو جس کا مفاد لڑاؤ اور حکومت کرنے میں ہے، کہ اس کی اقتدار باقی اسی بنیاد پہ ہے کہ لڑائے اور اس کا اقتدار باقی ہو، کیا ایسے فرد کو بٹھا کر ہم معاشرے میں اتحاد پیدا کر سکتے ہیں؟ نہیں پیدا کر سکتے. جب نہیں پیدا کر سکتے، تو اگر آپ چاہتے ہیں کہ آپ کے معاشرے میں اچھی صفات آئیں اور کمال تک پہنچے اور علم تک پہنچے، مجھے نہیں معلوم کہ ہم جو ہے کس طرح سے اپنے جو ہے جذبات کسی لیڈر کے ساتھ لگاتے ہیں اور اس کے حق میں نعرے لگاتے ہیں. اگر یہاں کا معاشرہ چاہتا ہے کہ اس کی یونیورسٹیز اچھی ہو، اس کا علم اچھا ہو، اس معاشرے کے اندر علم کا کمال ہو، تو کیسے انسان کو بٹھائیں گے؟ کیا وہ کہ جس کی ڈگریاں خود جعلی ہیں، جو خود دھوکے باز ہیں، کس کو بٹھا کے آپ کیا حاصل کرنا چاہ رہے ہیں؟ اور پھر اس کے ساتھ اتنے جذباتی ہم ہو جاتے ہیں کہ مجھے اچھی طرح سے معلوم ہے اور واقعی ہونے کا مثال ہے کہ ہمارے ایک دوست جو ہے کہیں جا رہے تھے ٹانگے پہ، اور ایک جو اپنے آپ کو مومن کہتا تھا اور شیعہ کہتا تھا اس کے ساتھ بیٹھا ہوا تھا. وہ مثلا جو ہے پیپلز پارٹی، پرانی قصہ ہے، پیپلز پارٹی کے ساتھ اس کا بہت ہی جذباتی لگا تھا. اس کو ہمارے دوست نے خامخواہ چھیڑنے کے لیے کہہ دیا کہ جی آپ جو ہے حکومت ہے پیپلز پارٹی کی بے نظیر بیٹھی ہوئی ہے، تو اگر امام زمانہ آ جائیں تو پھر کیا ہوگا؟ پتا ہے اس کا جواب کیا ہے؟ اس کا جواب تھا کہ میں بے نظیر کو کہوں گا کہ امام زمانہ کو بھی کوئی وزارت دے دے. یہ کیا ہے؟ یہ کیا صورتحال ہے؟ ہم قائد کیسے بنا رہے ہیں، کس طرح سے بناتے ہیں اور کن سے دل لگاتے ہیں؟ اگر ہم چاہتے ہیں کہ معاشرے میں جو اچھائیاں آئیں، تو پھر ان اچھائیوں میں جو کمال تک پہنچا ہوا ہو اس کو قائد بنا گے تو معاشرے میں وہ اچھائی آئے گی. اگر ہم ناشکرے کو قائد بنائیں گے تو شکر معاشرے میں کیسے آئے گا؟ اگر ہم بے صبرے کو قائد بنائیں گے تو صبر معاشرے میں کیسے آئے گا؟ اگر ہم جاہل کو بنائیں گے تو علم معاشرے میں کیسے آئے گا؟ اگر ہم بدکار کو بنائیں گے تو نیکوکاری معاشرے میں کیسے آئے گی؟ یہاں سے سمجھ میں آتا ہے کہ ہم بہت ہی غلط فارمولا استعمال کرتے ہیں. رات جو ہے وہ آلہ زاہدی صاحب نے بہت ہی اچھے طریقے سے وہ جو ایک مثال دی تھی کہ ہمارے سارے اب مفادات ہم نے جو ہے وہ اس ظالم نظام کے ساتھ وابستہ کر لیے ہیں، تمام ہمارے مفادات اس ظالم معاشرے کے ساتھ وابستہ ہیں. میں کافی کرنا چاہتا ہوں، پڑھنا نہیں چاہتا، اس کے باوجود انجینئرنگ اور میڈیکل اور پتہ نہیں کہاں پہ جو ہے وہ داخلہ لینا چاہتا ہوں، اس لیے میرا مفاد تو ظالم معاشرے سے ہے، امام زمانہ آئیں گے تو یہ تو میرا فائدہ اور مفاد حل نہیں ہوگا. امام زمانہ آئیں گے تو جنگ ہوگی، جنگ ہوگی تو جیسے کہا کہ جی اسٹاک ایکسچینج تو بیٹھ جائے گا. میں آگے آپ کو مثال دیتا ہوں، اسٹاک ایکسچینج تو پتہ نہیں کس کا ہے، ہمارا تو شاید کسی کا بھی نہ ہو. جنگ ہوگی تو تیل کہاں بھی پہنچے گا، ابھی تھوڑا سا بڑھتا ہے نا، تو کتنی ہم جو ہے پریشان ہو جاتے ہیں. اگر عالمی جنگ ہو جائے تو ایک مثلا جو ہے لیٹر آپ کو جو ہے وہ پیٹرول ہو سکتا ہے کہ 5,000 کا پڑے. ابھی آپ 200 روپے دے کے، 300-400 روپے دے کے جیکب آباد سے یہاں پہ پہنچے ہیں نا، ہو سکتا ہے اس وقت آپ کو وہاں سے آنے کے لیے 1,00,000 روپیہ دینا پڑے. پھر کیا ہوگا؟ کیا برداشت کرنے کی ہمارے اندر صلاحیت ہے؟ क्या हमने अपने अंदर सब्र की सलाहियत पैदा की है? क्या हम अपने मफादात इस जालिम निजाम से तोड़ के इमाम जमाना के साथ लगाने की हमने कोई प्रैक्टिस की है? फिर कहां जाएंगे हम? इसलिए जरूरी है कि इस वक्त में, जबकि इमाम जमाना अभी नहीं आए, जबकि उनका जहूर अभी नहीं हुआ, जबकि अमलन उन्होंने ऐलान जंग नहीं किया, इस वक्त हमने अपने आप को सारी जालिम रिवायात से तोड़ के इमाम जमाना के साथ लगाना है और उनको अमलन अपनी जिंदगी में इमाम बनाना है। जब तक नहीं बनाएंगे, जब आएंगे फिर बनाएंगे, नहीं होगा फिर एक्सरसाइज का वक्त नहीं है। वक्त अब है जब हम आजाद हैं, जब हम अपने मफादात जो है वो जालिम निजाम से तोड़ के आदिल निजाम के साथ मिला सकते हैं। और ये आपके खिदमत में मैं अर्ज करना चाहता हूं कि अगर जो है वो जालिम निजाम मुसल्लत हो, हर तरह से मुसल्लत हो, और आप चाहते हैं कि एक आदलाना तहरीक चलाएं उस मुआशरे में और जालिम निजाम से टकराएं, उसको तोड़ना चाहते हैं, और फिर ये चाहते हैं कि आपकी जिंदगी जो है वो इक्तसादी तौर पे भी अच्छी हो, खाना भी आपको अच्छा मिले, पीना भी आपको अच्छा मिले, किराया भी कोई मसला ना हो, घर में रहना भी कोई मसला ना हो, ये नहीं हो सकता। आपको एक रास्ता चुनना पड़ेगा, या तो जालिम निजाम के साथ आप समझौता करके और सारी मादी मफादात हासिल करें, या फिर जो है वो सब्र और मेहनत और कत्ल और सारे उन मुश्किलात का रास्ता अपना कर इमाम जमाना के लिए अपने आप को तैयार करें। इमाम रिजा अलैहिस्सलाम जब जो है वो वली अहद बनते हैं तो एक शायर देबल खुजाई है, वो आता है। ये देबल खुजाई क्या था? उस दौर में जब इमाम जमाना अभी नहीं थे वली अहद, तो पता नहीं इमाम जमाने के कितने वो अफराद और मुबल्लिगीन और काम करने वाले थे जो जलावतन थे और पहाड़ों में जिंदगी बसर करते थे। ये जब आता है और इमाम रिजा अलैहिस्सलाम के सामने आता है तो इसका सबसे पहला जुमला यह है कि मैं 20 साल तक अपनी सूली अपने कांधों पे उठा के फिर रहा, 20 साल तक सूली उठा के फिर रहा हूं कि कभी भी मैं कत्ल हो सकता हूं, कभी भी पकड़ा जा सकता हूं, सूली अपने कांधों पे उठा के फिर रहा हूं जालिम निजाम में और मुसल्लत ताकूती निजाम में, शैतानी निजाम में। आप चाहते हैं कि नेक भी बने, शरीफ भी बने और उसके साथ साथ तहरीक भी चलाएं इसके खिलाफ और फिर आराम से जिंदगी भी बसर करें, कोई आपको कुछ ना कहे। फिर अच्छे कपड़े नहीं होंगे, फिर अच्छा लिबास नहीं होगा। जब देबल खुजाई जैसा कहता है कि मैं 20 साल तक सूली अपने कांधे पे लिए फिर रहा हूं, और वो भी इमाम रिजा अलैहिस्सलाम की जाहिरन मौजूदगी के जमाने में, तो हम क्यों ये उम्मीद रखते हैं कि हम जालिम के खिलाफ जो है वो सारी तहरीक भी चलाए, फिर सारा मादी फवायद भी हासिल करते रहे। आपको दो में से एक चुनना पड़ेगा, या वो रास्ता या ये रास्ता। दोनों रास्ते नहीं हो सकते, दोनों रास्ते नहीं हो सकते, एक आपको चुनना पड़ेगा। मैं ज्यादा आपका वक्त नहीं लेना चाहता, आगा साहब भी तशरीफ लाए, मुझे जुमला जो है आपकी खिदमत में इमाम रिजा अलैहिस्सलाम का और एक किस्सा अर्ज करना चाहता हूँ। एक दो सलावात पढ़े मोहम्मद वाले इमाम रिजा अलैहिस्सलाम का एक खुतबा है, खुतबा नहीं बल्कि एक गुफ्तगू है, उसूल काफ़ी में मौजूद है, किताबुल हुज्जत में है और बाब नवादिर में। इस आप जो है हदीस को जाके कंप्लीट पढ़ें, ये पूरी जो है इमामत के मौजू पे है कि इमाम होता क्या है, इमामत होती क्या चीज़ है, और वो जो उमूमन जुमला शायद आप सुनते हो इन्नल इमामत ज़िमामुद्दीन व निज़ामुल मुस्लिमीन, ये सारी उसी गुफ्तगू है। मैं वहाँ से आपको एक जुमला जो है अर्ज करता हूँ, एक दफ़ा सलावात पढ़ें मोहम्मद वाले मोहम्मद। बीच में जो है आप फरमाते हैं अल इमामु अनीसुर रफीक, इमाम हमदर्द दोस्त। आप दोस्त बनाते हैं, कभी इमाम को दोस्त बना के देखो, दुनिया में दोस्त बनाते हैं ना आप, कभी इमाम को दोस्त बना के बैठ देखें, इमाम को अपने साथ बिठा के देखें, तो आपको मालूम होगा कि इमाम कितना हमदर्द दोस्त होता है। मौला फरमाते हैं इमाम क्या है, अनीसुर रफीक, बेहतरीन हमदर्द तरीन अनीस तरीन दोस्त है इंसान का, अगर इंसान उसके साथ जो है अपना रास्ता जोड़ता है। वल वालिदु शफीक, और सबसे ज्यादा शफकत करने वाला बाप और वालिद है। हम बहुतों को अपना बाबा बनाते हैं, काम जब पड़ता है तो बहुतों को बाबा बनाते हैं, कभी इमाम को भी बाबा बना के देखें, कभी इमाम को बाबा बनाएं, फिर देखेंगे वो आपके साथ किस तरह सा किस तरह की शफकत जो है वो फरमाते हैं। मैं ज्यादा तफसील नहीं जाना चाहता। वो अखुश शकीक, और जिसको हम कहते हैं ना सगा भाई है, हम बहुत से भाई बनाते हैं, कभी इमाम को भाई बना के देखें कितना करीब आ गया है इमाम। इमाम और हम में कोई दूरी है, कोई जुदाई है नहीं, अनीस है रफीक, अनीसुर रफीक, बेहतरीन हमदर्द तरीन दोस्त है। दोस्ती लगा के तो देखो, दिल लगा के तो देखो, शफीक तरीन वालिद है, उसको कभी बाबा कह के तो देखो। आपको शफीक सगा भाई है, कभी उसको भाई बना के तो देखो। फिर कहते वा उम्मुल बर्रो बिल वालिद सगीर, और छोटे से बच्चे के साथ जैसे उसकी मां की मोहब्बत होती है ऐसे इमाम मोहब्बत करने वाला है। सगीर बच्चे के साथ जैसे मां मोहब्बत करती है वैसे मोहब्बत करने वाला है। आप उनकी सरपरस्ती में जाके तो देखें, आपको अपनी सगी मां भूल जाएगी, नहीं याद होगी आपको, नहीं याद रहेगी फिर आपको अपनी मां, आपको इमाम जमाना याद रहेंगे, आपको अली याद रहेंगे, अगर उनको अपनी इस तरह से करीब लाके तो देखो। हम बहुत दूर हैं, हकीकत यह है कि अहले बैत और हम बहुत दूर खड़े हैं, कभी करीब जाके देखिए, भाई बना के देखिए, दोस्त बना के देखिए, उनको अपना बाबा बना के देखिए, उनको अपनी अम्मा बना के देखिए, फिर देखिए क्या होता है। मैं लंबा नहीं करना चाहता, ये शहर आशूब की रिवायत है, आपकी खिदमत में अर्ज करता हूं। अब्दुल वाहिद इब्ने ज़ैद रिवायत करता है कि मैं हज पे गया, ये मौला अली के शहादत के तकरीबन फौरन बाद की बात है, कहता है मैं हज पे गया, तवाफ के वक्त मैंने देखा कि एक 5 साल बच्ची है छोटी सी, वो काबे के गिलाफ को पकड़े हुए है और अपनी ही जैसी एक और बच्ची से कह रही है कि मुझे उसकी कसम है जिसको खुदा ने विसायते रसूल के लिए मुंतखब किया, मुझे उसकी कसम है कि जिसे जो खुदा के कवानीन लोगों पर यकसा जारी करता था, कहा कि मुझे उसकी कसम है कि जिसकी विलायत पर दलाइल वाज़े हैं, और मुझे उसकी कसम है जो फातिमे मरजिया के शौहर है, और जैसे तुम बात कह रही हो ऐसे नहीं है, बात ऐसे है। तो इसने कहा कि मैंने देखा कि 5 साल की बच्ची ये कम सिनी और ये अली के इतने फजाइल बयान कर रही है, इस तरह से तारीफ, कहा कि मैंने देखा कि जबान छोटी और जुमले बहुत बड़े। तो कहा कि मैं आगे बढ़ा और उसको कहा कि तुम्हें कहां से मालूम हुआ कि अली इन सिफात का मालिक है, तुम्हें कैसे मालूम हुआ? कहा कि मुझे यकीन है, मुझे यकीन है। और फिर कहने लगी ذلك والله علم الاعلام, तुझे मालूम नहीं है कि अली तमाम नेकियों में सबसे बुलंद है। وباب الاحکام اللہ تعالیٰ کے تمام احکام کا دروازہ ہے، وقسیم الجنت والنار وربانی وحادہ الامہ اس امت کو پالنے والا علی ہے، ورأس الائمہ اور تمام ائمہ کا سردار ہے، اخ النبی نبی کا بھائی ہے، ووصیہ وخلیفتہ فی امتہ ذالک امیر المومنین علی ابن ابی طالب۔ کہتا ہے میں تعجب کے دریا میں غرق ہو گیا کہ یہ اتنی چھوٹی سی بچی اور یہ کیا کہہ رہی ہے، اتنے بڑے القاب اور اتنی اچھے طریقے سے بیان کر رہی ہے۔ میں نے اس سے پوچھا کہ تم نے یہ معرفت کہاں سے حاصل، اے بچی یہ کہاں سے حاصل کہ تم نے معرفت؟ تو کہنے لگی کہ میرا بابا عمار یاسر علی کی ولایت رکھنے والا تھا، صفین میں شہید ہو گیا، اور علی ہمارے پاس ہمارے گھر ہمارے حالات پوچھنے کے لیے اکثر تشریف لایا کرتے تھے۔ ایک دن علی اس وقت ہمارے پاس آئے جب چیچک کی وجہ سے میں اور میرا بھائی دونوں کی آنکھوں کی بینائی چلی گئی تھی۔ کہا کہ جیسے علی آئے اور ہم پر نظر پڑی تو ہم دونوں کو دیکھ کے علی کی فریاد نکل گئی اور یہ شعر پڑا۔ کہا کہ مولا فرماتے علی فرماتے ہیں کہ میں نے زندگی میں کسی مصیبت پر فریاد بلند نہیں کی نہیں کرتا، لیکن جب میرے سامنے کوئی یتیم آ جائے تو میری فریاد نکل جاتی۔ کہا کہ ہمیں اپنے سامنے بلایا اور اپنے مبارک ہاتھ میرے آنکھوں پر پھیرے، دعا کی، ہاتھ نیچے کیے تو ہماری آنکھیں بینا ہو گئی اور ہم نے دیکھنا شروع کر دیا۔ کہتی ہے اب میں 3 میل کے فاصلے سے اونٹ کو پہچان لیتی ہوں، 3 میل کے فاصلے سے اونٹ کو پہچان لیتی ہوں۔ کہا کہ یہ سب علی کی برکت ہے۔ یہ عبدالواحد کہتا ہے کہ مجھے بڑا اچھا لگا اور خوبصورت لگا، میں نے وہ جو کمر بند ہوتا ہے حاجی باندھتے ہیں اس کو کھولا تاکہ اس میں جو 2 دینار اضافی ہیں اس کو میں دے دوں، تو اضافی 2 دینار نکالے اس کی طرف بڑھائے۔ تو کہتا ہے کہ وہ چھوٹی سی بچی مسکرائی اور کہنے لگی میں قبول نہیں کرتی، میں قبول نہیں کرتی۔ کہا کہ علی تو چلے گئے دنیا سے، قبول کر لو۔ کہا کہ نہیں، ہاں علی تو دنیا سے گزر گئے ہیں لیکن اپنے بہترین جانشین حسن مجتبیٰ چھوڑ گئے ہیں، اور وہ ہماری خبر گیری کرتے ہیں، ہماری تمام ضروریات وہ پوری کرتے ہیں۔ جب مجھے کسی کی ضرورت نہیں ہے تو کسی اور سے قبول کیوں کروں؟ کہا کہ جب حسن مجتبیٰ جیسا فرد میرا سرپرست ہو تو میں کسی اور سے کیوں رقم قبول کروں؟ کہا کہ یہ راوی کہتا ہے کہ میرا ہاتھ بڑا ہوا پیچھے آ گیا، میں چلنے لگا تو اب جو ہے بچی نے مجھے بلا کے کہا کہ علی کے محب لگتے ہو، علی کے محب لگتے ہو۔ تو کہا کہ مجھے اتنی خوشی ہوئی کہ اتنی خوشی کبھی زندگی میں نہیں ہوئی۔ میں نے کہا ہاں ہاں میں علی سے محبت کرتا ہوں۔ تو کہا کہ 5 سالہ بچی نے کہا پھر تجھے بشارت ہو، پھر تجھے بشارت ہو، تو نے ایسی رسی پکڑی ہے جو کبھی نہیں ٹوٹنے والی۔ تجھے تو نے ایسی رسی پکڑی ہے جو کبھی ٹوٹنے والی نہیں ہے۔ پھر کہا کہ بچی آگے بڑھی اور وہ جو شعر حضرت علی علیہ السلام کے سنائے تھے اسی طرح کے اپنے شعر سنانے لگی۔ उसी बहरो वजन में अपने शेर सुनाने लगे। मैंने एक दो जो है वो उस शेर के तर्जमे किए आपकी खिदमत में अर्ज करता हूँ। कहते जिस दिल में अली की विलायत आ जाए उस दिल में रब की तमाम नेमतें आ जाती। और कहती है कि अगर कभी जिंदगी में अली के मुहिब का एक कदम डगमगाता है तो दूसरा उसको खड़ा कर देता है। और फिर आखिरी शेर कहती है कि अगर अरब व अजम की सारी दौलत मुझे मिल जाए तो अली की मोहब्बत छोड़ने वाली नहीं। अल्लाह तबारक व तआला हमें इमामत और विलायत की समझ अता फरमाए और अहले बैत से अपना राबता करीब करने की तौफीक अनायत फरमाए। अस्सलामु अलैकुम।